नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रममा अखबारमा स्वागत छ। साथमा छौं श्रेया नेपाल र यशोदा अधिकारी। आज मिति 2078 साल माघ 12 गते बुधबार, माघ कृष्ण नवमी तिथि। तदनुसार सन् 2022 जनवरी महिनाको 26 तारीक, नेपाल सम्बत 1142।
राष्ट्रिय सभा सदस्यका लागि सातवटै प्रदेशको राजधानीमा बुधबार मतदान हुँदैछ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबर बनाएका छन्। गोर्खापत्र दैनिकको यसै खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। मतदानका लागि 8 मतदान स्थल र 14 मतदान केन्द्र तयार गरिएको छ। निर्वाचन आयोगले सातवटै प्रदेशमा मतदानका लागि बुथ निर्माण भइसकेकाले बुधबार बिहान 9 बजेदेखि 3 बजेसम्म मतदान हुने जनाएको छ। निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदान सम्पन्न भएको केही बेरमै मतगणना शुरू गर्ने तयारी गरिएको जानकारी दिनुभयो। आज अबेरसम्म सातै प्रदेशको परिणाम आउने गरी मतगणना गर्ने तयारी छ, उहाँले भन्नुभयो। मतदानपछि मतगणना निर्देशिका बारे राजनीतिक दलका प्रतिनिधि र उम्मेद्वारलाई जानकारी गराइनेछ। लगत्तै गणना कार्य शुरू हुनेछ। प्रत्येक मतदान केन्द्रमा 10 जना कर्मचारी नियुक्त गरिएका छन्। राष्ट्रसभाको रिक्त रहेको 19 पद 6 वर्षे कार्यकालका लागि मतदानबाट चयन हुनेछ। निर्वाचनमा कुल 43 जना उम्मेद्वार प्रतिस्पर्धामा छन्। यस निर्वाचनमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेद्वारबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। प्रदेशसभा सदस्यका लागि हरियो तथा स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि रातो रंगको मतपत्रको व्यवस्था गरिएको छ। प्रदेश अनुसार उम्मेद्वार र दल फरक रहेकाले सबै प्रकारका मतपत्र अलग अलग छन्। प्रदेशमा रिक्त रहेको क्लस्टर बमोजिम मतपत्रको संख्या समेत फरक रहनेछ। प्रदेश एकमा 3 पदका लागि निर्वाचन हुने हुँदा प्रत्येक मतदाताले 3 वटा मतपत्र पाउनुहुनेछ। निर्वाचन आयोगले कोविड 19 को बढ़दो जोखिमका बीच मतदान र मतगणनाका लागि स्वास्थ्य निर्देशिका नै जारी गरेको छ। प्रवक्ता पौडेलले सबै मतदातालाई निर्देशिकाको पालना गरी आफू र अन्य मतदातालाई सुरक्षित रहने गरी मतदान गर्न अपील गर्नुभएको छ। निर्देशिका बमोजिम मतदाताले पहिचान खुल्ने परिचय पत्र र कोविड 19 विरूद्धको दुवै खोप लिएको कार्ड देखाएपछि मात्रै मतदान स्थलमा प्रवेश दिइने आयोगले जनाएको छ। उहाँका अनुसार कोविड 19 विरूद्धको खोप नलगाएका मतदाताले कोविड पोजिटिभ भएको रिपोर्ट वा 48 घण्टाभित्र पीसीआर गरिएको नेगेटिभ रिपोर्ट देखाउनु पर्नेछ। कुनै जटिलता आए मतदानबाट वञ्चित नहुने गरी सम्बन्धित निर्वाचन अधिकृतलाई निर्णय लिने अधिकार दिइनेछ। यसैबीच निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ। मिति तोक्ने काम विलम्ब हुँदै जाँदा निर्वाचन व्यवस्थापनको कार्य व्यवहारिक एवं प्राविधिक कारणले जटिल हुने भन्दै आयोगले मिति तोक्न सरकारसँग आग्रह गरेको हो। स्थानीय तहमा निर्वाचित पदाधिकारीको पदावधि जेठ 5 गते समाप्त हुने भएकाले निर्वाचन ऐन बमोजिम कार्यकाल सकिनु अघि नै निर्वाचन गराउनुपर्ने आयोगले जनाएको छ। स्थानीय तह निर्वाचन ऐन 2073 दफा 4 स्थानीय तहको कार्यकाल सकिनु 2 महिना अघि नै निर्वाचनको परिकल्पना गरेको छ, तर कार्यकाल सकिएको 6 महिनाभित्र निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ। राष्ट्रिय सभा सदस्य निर्वाचन आज, रिक्त 19 पदमा 43 उम्मेद्वारको प्रतिस्पर्धा, मतदान लगत्तै गणना, स्थानीय निर्वाचन मिति तोक्न आग्रह, गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ।
राष्ट्रिय सभा निर्वाचन आज, गठबन्धन प्यानल बनाएर एमाले एक्लै भिड्दै, राजधानी दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। फागुन 20 राष्ट्रिय सभातर्फ रिक्त हुने 19 पदमा पदपूर्तिका लागि सातै प्रदेशमा आज बुधबार मतदान हुँदैछ। प्रदेश एकमा 3, मधेश प्रदेशमा 2, बागमतीमा 2, गण्डकीमा 3, लुम्बिनीमा 3, कर्णालीमा 3 र सुदूरपश्चिम प्रदेशमा 3 गरी रिक्त हुने जम्मा 19 पदका लागि मतदान हुन लागेको हो। निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि सबै तयारी पूरा भएको भन्दै बिहान 9 बजेबाट दिउँसो 3 बजेसम्म मतदान गर्ने गरी तयारी गरिएको जनाएको छ। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको र 7 प्रदेशमा 8 मतदान केन्द्र र 14 केन्द्र मार्फत मतदानको व्यवस्था मिलाएको जानकारी दिनुभयो। राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले सबै तयारी पूरा गरेको छ। 7 प्रदेशमा गरी 8 मतदान स्थलमा 14 मतदान केन्द्र मार्फत मतदाताको व्यवस्था मिलाइएको छ। कोरोना महामारीलाई लक्षित गरेर स्वास्थ्य सुरक्षा मापदण्ड कडाई गर्दै निर्वाचन सम्पन्न हुने आयोगका प्रमुख आयुक्त थपलियाले बताउनुभयो। राजधानी दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ।
सरकारले स्थानीय तहको निर्वाचन मिति तोक्न आनाकानी गरिरहेका बेला निर्वाचन आयोगले ताकेता गरेको छ। सत्तारूढ़ पाँच दलीय गठबन्धनमा स्थानीय तहको निर्वाचन कहिले गर्ने भन्ने अलमल हुँदा आयोगले छिटो मिति तोक्न ताकेता गरेको हो। 2074 वैशाख 21 पहिलो चरण, असार 14 गते दोस्रो चरण र असोज 2 तेस्रो चरणमा स्थानीय तहको चुनाव भएको थियो। त्यसमध्ये कुनलाई आधिकारिक मिति मान्ने भन्नेमा गठबन्धन अलमलमा छ। निर्वाचन आयोगले यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको 2074 वैशाख 31 आधार मानि स्थानीय तह निर्वाचन ऐन 2073 व्यवस्था बमोजिम सबै निर्वाचित पदाधिकारीको कार्यकाल 2079 जेठ 5 समाप्त हुने ठहर गर्दै सरकारसँग मिति तोक्न माग गरेको हो। स्थानीय तह निर्वाचन ऐन 2073 दफा 4 बमोजिम स्थानीय तहका पदाधिकारीको कार्यकाल समाप्त हुनु अगावै निर्वाचन गर्न आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटी जानकारी गराएका थिए। प्रधानमन्त्री देउवालाई आयोगका पदाधिकारीले कार्तिक 8 भेट गरी स्थानीय तहको आगामी निर्वाचनका सम्बन्धमा भएका संवैधानिक तथा कानूनी व्यवस्था बारेमा जानकारी गराएका थिए। दोस्रो पटक पुस 9 भेटी स्थानीय तहका निर्वाचित पदाधिकारीको पदावधि सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराइएको थियो। निर्वाचन आयोगले यसअघि स्थानीय तहको पहिलो चरणको निर्वाचन भएको 2074 वैशाख 31 आधार मानि स्थानीय तह निर्वाचन ऐन 2073 व्यवस्था बमोजिम सबै निर्वाचित पदाधिकारीको कार्यकाल 2079 जेठ 5 समाप्त हुने ठहर गर्दै सरकारसँग मिति तोक्न माग गरेको हो। स्थानीय निर्वाचन छिटो मिति तोक्न आएको ताकेता नागरिक दैनिकको मुख्य खबर हो।
स्वदेशमै मल उद्योग खोल्न प्रधानमन्त्रीको आग्रह गोर्खापत्र दैनिकले मुख्य खबर बनाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले रासायनिक मल उद्योग खोल्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्दै आएको स्मरण गर्नुहुँदै उहाँले रासायनिक मल उद्योग स्थापनाका लागि उद्योगी व्यापारी घरानासँग आग्रह गर्नुभएको हो। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार निजी क्षेत्रका प्रतिनिधिसँगको छलफलमा उहाँले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र देशको आर्थिक विकास हुने बताउनुभयो। निजी क्षेत्रबीच सहकार्य गरेर नै देशको विकास गर्नुपर्छ भन्ने मान्यताका साथ सरकारले नीति निर्माण गर्ने गरेको र मल उद्योगका सन्दर्भमा पनि सरकारले प्राथमिकता दिने उहाँले स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, नेपालले जहिले पनि रासायनिक मलको समस्या भोग्नुपर्ने अवस्था भयो, रासायनिक मल उद्योग स्थापनाका लागि तपाईँहरू लाग्नुहोस्, सरकारले त्यसका लागि सहयोग गर्छ। निजी क्षेत्रलाई प्रवर्धन गर्ने सरकारको एकमात्र नीति रहेको बताउनुहुँदै प्रधानमन्त्री देउवाले निजी क्षेत्रका विकास र उत्थानका लागि सरकार जहिले पनि सकारात्मक रहेको स्पष्ट पार्नुभयो। कोविडले निजी क्षेत्रलाई प्रभावित पारेको बताउनुहुँदै उहाँले सरकारसँग कोविड विरूद्धको खोप प्रशस्त भए पनि खोप लगाउन मानिस नै नआउने गरेको बताउनुभयो। मुलुकलाई कोरोनाबाट असरमुक्त पार्न खोप अभियानमा सचेतना फैलाउन पनि निजी क्षेत्र लाग्नुपर्ने देखियो। उहाँले भन्नुभयो, तपाईँहरू आफ्नो क्षेत्रबाट खोप अभियानमा पनि सक्रिय भएर लाग्नुहोस्, कसैले पनि खोप नछुटाउनुहोस्। प्रधानमन्त्री देउवाले नेपालका तर्फबाट अफगानिस्तानलाई प्रदान गरिएको राहत सहयोगमा निजी क्षेत्रले पुर्याएको योगदानको सरकारले उच्च मूल्याङ्कन गरेको बताउनुभयो। समस्या परेका अफगानी नागरिकलाई निजी क्षेत्रको सहयोग र सहकार्यमा परराष्ट्र मन्त्रालयले यही माघ 2 गते राहत सामग्री हस्तान्तरण गरेको थियो। समस्यामा परेका समुदायलाई मानवीय सहायता गर्नु सबै मानव जातिको कर्तव्य पनि भएको बताउनुहुँदै प्रधानमन्त्री देउवाले सार्क सदस्य राष्ट्र अफगानिस्तानलाई नेपालले सहयोग गर्न पाएकोमा सार्क राष्ट्रबीचको सम्बन्धलाई झन बलियो बनाएको धारणा व्यक्त गर्नुभयो। गोर्खापत्र दैनिकको प्रसंग हो यो।
कोरोना महामारीको तेस्रो लहर फैलिँदै गएपछि सरकारले नियन्त्रणका लागि मापदण्ड बनायो। भौतिक रूपमा बढ़ीमा 25 जना मात्रै सहभागी हुन पाउने नियम सरकारले सार्वजनिक गर्यो। पुस 30 गते मन्त्री परिषद बैठकले गरेको उक्त निर्णयको 1-1 प्रति सबै स्थानीय तह र सेवाग्राहीको चाप हुने कार्यालयमा पठायो। तर संघीय राजधानीका सरकारी कार्यालयकै अवस्थालाई नियाल्दा निर्णयको कुनै बुदा पनि लागू नभएको प्रष्ट देखिन्छ। मंगलबार बिहान 11:30 बजे यातायात कार्यालय चावहिलमा देखिएको दृश्यले सरकारको निर्णयलाई गिज्याइरहेको भेटियो। सेवा भद्रगोल त थियो नै, भीड़लाई व्यवस्थित गर्नु त परको कुरा, न त्यहाँ खोप कार्ड अनिवार्य थियो न त 25 जनाको मापदण्ड नै। सेवाग्राहीलाई सेवा लिने चिन्ता, कर्मचारीलाई सेवाग्राहीको काम सक्ने यो अव्यवस्थित दृश्यले कोरोनाको संक्रमण फैलिएको र सरकारले बनाएको नियमलाई बिर्स्याउँथ्यो। खोप नलगाएका मात्र होइन, मास्कलाई सही तरिकाले प्रयोग नगरेका सेवाग्राहीको चाप धेरै थियो। त्यही भीड़मा भेटिए काठमाण्डुका 23 वर्षीय प्रवीण मगर। उनी कसरी मोटरसाइकलको लाइसेन्स बनाउने भन्ने बारेमा बुझ्न पुगेका थिए। लाइसेन्स कसरी निकाल्ने थाहा छैन, त्यही बुझ्न आएको हुँ। उनले भने, यहाँ त धेरै भीड़ छ, फेरि मैले खोप पनि लगाएको छैन, यहाँ आउनु त झनै डरमर्दो रहेछ। यस्तै हो भने दिनदिनै कोरोना घट्ने होइन, संक्रमण अझै बढ़दै जाने उनी बताउँछन्। सरकार यहाँ 25 जना मात्रै छन् शीर्षकमा अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा प्रसंग छापेको छ।
तीन दिनभित्र सबै ठाउँमा सिटामोल शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा खबर बनाएको छ। उपत्यकाको बजारमा सिटामोलको भण्डारण पर्याप्त नभए पनि अभाव भने नभएको पाइएको छ। सिटामोलको विषयमा अनुगमन नियमित भइरहेको र शुरूको अवस्थामा भन्दा अहिले धेरै सहज भएकाले अबको 3 दिनभित्र सिटामोल सबै ठाउँमा छ्यापछ्याप्ती पाइने भनाई उत्पादकहरूको छ। उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले आफ्नो जिल्लामा गर्नुभएको अनुगमनमा सिटामोलको अभाव नभएको पाइएको हो। तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीले पछिल्ला 4-5 दिनदेखि बजारमा सिटामोलको अवस्थाबारे अनुगमन गर्दा संचार माध्यमबाट बाहिरिएको हल्ला यथार्थ नभएको दावी गर्नुभयो। ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले मंगलबार ललितपुरका विभिन्न ठाउँमा अनुगमन गर्ने क्रममा सिटामोल नै नपाउने अवस्था नरहेको बताउनुभयो। मंगलबार पाटन, सुमेरु, अल्का लगायतका अस्पताल र मंगल बजारका फार्मेसीमा सिटामोलको उपलब्धताबारे अनुगमन गरिएको जानकारी गराउँदै उहाँले भन्नुभयो, सिटामोलको आपूर्तिमा केही समस्या रहेछ, स्टक कम छ, तर सिटामोल नै नभएको अवस्था छैन। एक पाता सिटामोल लगभग सबै जसो फार्मेसीमा पाइन्छ। आम उपभोक्तालाई उपलब्ध सिटामोल कसैले मागे जति दिने र सबैले पाउँदै नपाउने अवस्था आएको नआउने गरी बिक्री वितरणको व्यवस्था मिलाउन फार्मेसी संचालकलाई निर्देशन दिएको प्रजीय उपाध्यायले बताउनुभयो। सिटामोल वितरणको विषयमा बदमाशी गरे वा नगरेको विषयमा अप्रत्यक्ष रूपमा निगरानी बढ़ाइने पनि उहाँले जानकारी गराउनुभयो। 3 दिनभित्र सबै ठाउँमा सिटामोल, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ।
तपाईँ यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। कान्तिपुर दैनिकले ट्रान्सपरेन्सीको प्रतिवेदन 2021 मुख्य खबरको रूपमा छापेको छ। नेपालमा भ्रष्टाचार निरन्तर, 2 दशकपछि बहुमत प्राप्त सरकार बने पनि नेपाल अति भ्रष्टाचार हुने मुलुकको सूचीबाट बाहिर निस्कन सकेन, कान्तिपुर दैनिकले छापेको छ। नेपालमा भ्रष्टाचार नियन्त्रण र सुशासनको स्थिति निरन्तर नाजुक देखिएको छ। भ्रष्टाचार विरूद्ध काम गर्ने अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले मंगलबार सार्वजनिक गरेको सर्वेक्षणमा नेपालको स्थिति गत वर्षहरूमा जस्तै कमजोर देखिएको हो। डेनमार्क, फिनल्याण्ड र न्यूजील्याण्डले 88 अंक प्राप्त गरी सुशासनको उच्च उदाहरण प्रस्तुत गर्दा नेपाल भने 117 स्थानमा समेटिएको छ। 180 देशमा गरिएको सर्वेक्षणमा नेपालले 100 पूर्णाङ्कमा जम्मा 33 अंक प्राप्त गरेको छ। गत वर्ष पनि 33 अंक पाएको नेपाल यही स्थानमा थियो। 50 भन्दा कम अंक पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ। सबैभन्दा बढ़ी भ्रष्टाचार हुने मुलुकमा दक्षिण सुडान देखिएको छ, जहाँ अहिले पनि गृहयुद्ध जारी छ। दक्षिण सुडानले 11 अंक मात्रै प्राप्त गरेको छ। दक्षिण एसियाली राष्ट्रहरूमध्ये 68 अंक प्राप्त गरे र भूटान 25 स्थानमा छ। मालदिव्स र भारत समान 40 अंकसहित 85 स्थानमा छन्। श्रीलंका 37 अंकसहित 102 स्थानमा छ। यसरी 8 राष्ट्र रहेको दक्षिण एसियामा नेपालभन्दा कमजोर अवस्थामा पाकिस्तान, बंगलादेश र अफगानिस्तान रहेका छन्। 28 अंकसहित पाकिस्तान 140, 26 अंकसहित बंगलादेश 147 र 16 अंकसहित अफगानिस्तान 174 स्थानमा रहेका छन्। उत्तरी छिमेकी चीन 45 अंकसहित सुशासनमा 66 स्थानमा रहेको छ। कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। यता यसै प्रसंगलाई नागरिक दैनिकले कोरोना महामारीमा पनि उत्तिकै भ्रष्टाचार शीर्षकमा अग्रपृष्ठमा खबर बनाएको छ।
पशुपति धर्मशाला बतासलाई दिने सम्झौता रद्द गर्ने निर्णय शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य खबर लेखेको छ। राजनीतिक पहुँच र आर्थिक शक्तिको दुरूपयोग गर्दै पशुपति स्थित धर्मशाला लीजमा लिएर होटल चलाइरहेका बतास अर्गनाइजेशनसँगको सम्झौता सरकारले रद्द गर्ने भएको छ। पर्यटन मन्त्री प्रेम आलेको अध्यक्षतामा मंगलबार बसेको पशुपति क्षेत्र विकास संचालक परिषदको बैठकले लीज प्रक्रियामा सहभागी तत्कालीन पदाधिकारी, कर्मचारी र ठेकेदारलाई कार्यवाही गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई सिफारिश पनि गरेको छ। परिषद बैठकले यसअघि मन्त्रालयले गठन गरेको छानबिन समितिको प्रतिवेदन अनुमोदन गर्दै सम्झौता रद्द गर्ने निर्णय गरेको हो। धर्मशालामा होटल चलाइरहेको बतास अर्गनाइजेशनको होटल आनन्द प्रालीसँग स्पष्टीकरण सोध्ने लगायत कानूनी प्रक्रिया अगाडि बढ़ाउने निर्णय परिषदको छ। ती सबै प्रक्रिया पूरा गर्न पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर मिलन कुमार थापाको नेतृत्वमा समिति गठन गरिएको छ, जसमा कोषका संचालक परिषद सदस्य देवी प्रसाद बराल र पर्यटन मन्त्रालयका सहसचिव डाक्टर टोकराज पाण्डे सदस्य रहेका छन्। समितिले होटल आनन्द प्रालीसँग स्पष्टीकरण लिएर सम्झौता रद्द गर्ने प्रक्रिया अघि बढ़ाउने म्याण्डेट पाएको छ। खारेजीको निर्णयमा सदस्य सचिव थापाले हस्ताक्षर गर्नेछन्। नयाँ पत्रिका दैनिकले मुख्य खबर बनाएको छ।
अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू। गोर्खापत्र दैनिकले केशरमहलको संरक्षण शीर्षकमा सम्पादकीय बनाएको छ। दिन प्रतिदिन मुलुकका ऐतिहासिक तथा मौलिक धरोहर पैसा कमाउने तथा व्यापारीलाई पोस्ने नाममा मासिँदै जाने हो भने नेपालले गौरव गर्ने केमा, यस्तै नीति राखिराख्ने हो भने हिजोसम्म ऐतिहासिक धरोहरको मुलुक नेपाल भोलि क्याफे, पसल तथा कंक्रिटको जंगलमा रूपान्तरित हुने तथ्य शंका रहित छ भन्दै गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको यता अन्नपूर्ण पोस्टले नेटवर्किङ व्यवसाय नियमन गर्नुपर्छ शीर्षकमा सम्पादकीय बनाएको छ भने राजधानी दैनिकले स्थानीय तहको निर्वाचन समयमै गर शीर्षकमा सम्पादकीय बनाएको छ। देश र व्यवस्थालाई विधि विधानको बाटोमा हिँडाउने कि अझै पनि संक्रमण र अस्तव्यस्तताको बाटोमा हिँडाउने भन्ने दायित्व वर्तमान सरकारको काँधमा आइपुगेको छ। हाल प्रतिपक्षमा रहेको नेकपा एमाले संविधान र व्यवस्थाको रक्षा हुने र गर्ने काम गर्न नसकेकाले आफूहरू यसको रक्षाका खातिर उठी बसेको दावी गर्ने वर्तमान सत्ताका सहभागी दलहरूले आफूलाई अग्नि परीक्षाको यस घड़ीमा खरो बनेर देखाउन सक्नुपर्छ राजधानी दैनिकले सम्पादकीय बनाएको छ।
पछिल्लो समय नेपालबाट चोरिएर वा हराएर विदेशी लिलाम गृहमा पुगेका पुरातात्विक सम्पदाका बारेमा खोजबिन गर्ने र घर फर्काउने जागरण अभियानले राम्रै गति लिएको छ। कला अन्वेषक नयन सिंह वाङदेलले लेखेको स्टोलन इमेजेस अफ नेपाल कृतिकै आधारमा 200 भन्दा बढ़ी हराएका चोरिएका पुरातात्विक सम्पदाका बारेमा बहस अघि बढ़ेको देखिन्छ। यस्तै अभियान बहस घरभित्रै व्यवहारिसिरहेका चोरिएर गएका अभिलेख राख्ने नसकिएका सम्पदा बारे पनि थाल्नु जरूरी छ। कान्तिपुर दैनिकले सम्पदा संरक्षणमा होसल्याङ्गे प्रविधि शीर्षकमा सम्पादकीय बनाएको छ भने कारोबार दैनिकले भन्सार पूर्वाधारमा लगानी गर भन्दै सरकारले वैध व्यापार गर्न भन्सारमा सहजीकरण गर्दा निजी क्षेत्र तथा सरकार दुवैलाई मात्र नभएर नागरिकलाई पनि फाइदा हुन्छ भन्दै सम्पादकीयमा यो विषय उठाएको छ।
विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरूपछि अब बाँकी प्रसंगहरू। पेन्सन पाउँदा किसान दंग, कान्तिपुर दैनिकले अग्रपृष्ठमा प्रसंग छापेको छ। बाँकेको नरैनापुर गाउँपालिका एक कटौई याकी कमला तिवारी पाँच कट्ठामा तरकारी खेती गर्छिन्। बारीमा फलेका टमाटर भन्टा भिडे खुर्सानी बेच्न उनलाई बजारसम्म पुग्नु पर्दैन। स्थानीय बजारमा आफ्नो उत्पादन बेच्छिन्। 2060 सालदेखि व्यावसायिक तरकारीले गुजारा गर्दै आएकी उनको चारजनाको परिवार खेतीमै रमाएको छ। गाउँपालिकामा उनको परिचय उत्कृष्ट किसानको छ। उनले गाउँपालिकाबाट मासिक 2000 रूपियाँ पेन्सन पाउँछिन्। अब उनी बेमौसमी तरकारी खेती लगाउने तयारीमा छिन्। उनको तरकारी खेतीप्रतिको लगाव देखेर गाउँपालिकाले बोरिङ मेसिन उपलब्ध गराइदिएको छ। बिउ बिजन सहयोग माग्दै तरकारी खेती गरिरहेकी छु। 43 वर्षीय तिवारीले भनिन्, कृषि फार्म मार्फत स्वरोजगारलाई बढ़ुवा दिने सोच छ। नरैनापुर छ दोन्द्राका 70 वर्षीय हमिद मुकेरी 14 कठामा तरकारी खेती गरिरहेका छन्। उनको 14 जनाको परिवार कृषिमा निर्भर छ। उनलाई पनि गाउँपालिकाले पेन्सन बापत मासिक 2000 रूपियाँ दिन्छ। गाउँका युवा जग्गा बाँझो राखेर भारत जान्छन्। मुकेरीले भने, घरमा भएका बुढाबुढीले नै खेती गर्नु पर्यो। खेती गरेर पेन्सन पनि पाउँदा खुशी छु। पेन्सन पाउँदा किसान दंग, कान्तिपुर दैनिकले प्रसंग छापेको छ।
धान उत्पादन गर्दा 6 महिनामै 42 अर्बको खाद्यान्न आयात। कारोबार दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। चालू आर्थिक वर्षको 6 महिनामा 42 अर्ब रूपियाँको खाद्यान्न आयात भएको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा 42 अर्ब 62 करोड़ रूपियाँको खाद्यान्न आयात भएको हो। यो मुलुकको वर्ष धान उत्पादन घट्दा ठूलो परिणाममा खाद्यान्न आयात भएको हो। 42 अर्बको खाद्यान्न आयात हुँदा 27 अर्बको चामल आयात भएको विभागको तथ्याङ्क छ। त्यस्तै गरी 6 महिनामा मुलुकमा 22 अर्ब 51 करोड़ रूपियाँको तरकारी र 12 अर्ब 8 करोड़ रूपियाँको फलफूल आयात भएको छ। त्यस्तै 78 अर्ब रूपियाँको घिउ तेल र पशुपन्छी जन्य वस्तु आयात भएको छ। 5 अर्ब रूपियाँको चिया कफी 4 अर्ब 95 करोड़ रूपियाँको चिनी 15 अर्ब रूपियाँको खाद्यान्न उद्योगका लागि चाहिने कच्चा पदार्थ र झन्डै अर्ब रूपियाँको पेय पदार्थ आयात भएको विभागले जनाएको छ। कारोबार दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ।
2077 चैत दोस्रो साता तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र कृषि तथा पशुपक्षी मन्त्री पद्मा अर्यालले दुग्ध पदार्थ धुलो दूध र बटरमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्नुभएको थियो। उहाँहरूले सार्वजनिक कार्यक्रममा आत्मनिर्भर भएको घोषणा गर्दै एक क्षेत्रमा एक कदम अगाडि बढ़ाउन आफूहरू सफल भएको दावी समेत गर्नुभएको थियो। दूध घिउ बढ़ी छ, बढ़ी भएको उत्पादन महीतर्फ आकर्षित गरौं, औषधीय गुण भएकाले निर्यात नभए स्वदेशी चकलेट बनाएर बिक्री गरौं, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो। कार्यक्रममा अर्यालले पनि पहिलो पटक मुलुक केही क्षेत्रमा आत्मनिर्भर भएको दावी गर्दै भन्नुभयो थियो। उत्पादन वृद्धिको अनुपात हेर्दा केपी ओलीको सरकार आएपछि हामीले एकाएक फड्को मारेका छौं। दूधमा पनि छिट्टै आत्मनिर्भर हुँदैछौं, तर आत्मनिर्भर दावी गरिएको 10 महिना नपुग्दै बजारमा पर्याप्त दूध पदार्थ छैन। सिजनमै दूध उपलब्धतामा कमी आएको छ। आत्मनिर्भर घोषणाको 10 महिनामै दुग्ध पदार्थ अभाव कान्तिपुर दैनिकले भित्री पृष्ठमा छापेको छ।
नागरिकले आर्थिक पृष्ठमा 1 अर्ब 21 करोड़ रूपियाँको आईपीओ आउँदै शीर्षकमा खबर बनाएको छ। प्रतिकिता शेयर 100 रूपियाँमा खरिद गर्ने सोचमा हुनुहुन्छ, यदि त्यसो हो भने खुशीको खबर छ। 100 रूपियाँमा खरिद गर्न पाउने गरी विभिन्न कम्पनीले 1 अर्ब 21 करोड़ रूपियाँ भन्दा बढ़ीको प्राथमिक शेयर निष्कासनको अन्तिम तयारी गरेका छन्। शेयर निष्कासनको अन्तिम तयारी भइरहेकाले इच्छुकले रकमको जोहो गर्नुपर्नेछ। नेपाल धितो पत्र बोर्डले लघुवित्त र हाइड्रो पावर कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको हो। निष्कासनको अन्तिम तयारीमा रहेका कम्पनीमध्ये सबैभन्दा बढी शेयर हाइड्रो कम्पनीको रहेको छ। हाइड्रो समूह अन्तर्गत कम्पनीहरू 79,05,94,000 रूपियाँ बराबरको आईपीओ तयारीमा रहेका छन्। नागरिक दैनिकले आर्थिक पृष्ठमा यो खबर छापेको छ।
यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विभिन्न प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै यशोदा अधिकारी र श्रेया नेपाल विदा हुन्छौं। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्ते।